السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آج 19 اپریل 2019، اس وقت ہم لوگ مدینہ پاک میں ہیں. حضور اشرف الفقہا کی حمدہ مختصر سے محفل ہو رہی ہے، جسے آپ سنیں گے.
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. انا اعطیناک الکوثر فصل لرب بك وانحر إن شانئك هو الأبتر. صدق الله العظيم. درود پاک کا دیا چاور کریں. صلی اللہ علیہ وسلم. صلی اللہ علیک یا رسول اللہ
وسلم عليك يا حبيب الله.
قاری اعلی حضرت عظیم البرکت مجدد دین و ملت مولانا امام احمد رضا خان فاضل بریلوی رضی اللہ تعالیٰ کی مشہور زمانہ نعت جو چار زبان میں ہے، اس کے دو تین شعر سماعت فرمائے.
لم یاتی نظیر کفی نظرین، لم یات نظیر کفی نظرین، مثل تو نشد پیدا جانا، جگ راج کو تاج تو رے سر سوئے، تجھ کو شہید و سرا جانا. البحر ولا والموج تغا من بے کسو تو فا ہو شربا، من بے کسو تو فا ہو شربا، مجدار میں ہوں بگڑی ہے ہوا، موئی نیا پار لگا جا. انا فی عطش و سقاک اتم، اے گیسو پاک اے ابر کرم، اے گیسو پاک اے ابر کرم، برسنہارے رم جھم رم جھم، برسنہارے رم جم رم جم، دو بوند ادھر بھی گرا جانا.
مختصر فرمائے.
بس خام خام نوا رضا، نہ یہ طرز میری نہ یہ رنگ میرا، نہ یہ طرز میری نہ یہ رنگ میرا، ارشاد احبانا تق تھا، ناچار اس راہ پڑا جانا. لم یات نظیر کفی نظرین، مثل تو نشد پیدا جانا.
اب آئیے حضور اشرف الفقہا استاد العلماء پیر طریقت حضرت علامہ الحاج الشاہ مفتی محمد وجیب اشرف صاحب قبلہ سے کچھ نصیحت آموز کلمات سماعت آپ سنیں. حضرت کا استقبال کریں. نعرہ تکبیر، نعرہ رسالت، مسلک اعلی حضرت حضور اشرف الفقہا.
بسم اللہ الرحمن الرحیم، نحمده ونصلی علی رسوله الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. ان اللہ وملائکته یصلون علی النبی، یا ایها الذین آمنوا صلوا عليه وسلموا تسليما.
اللهم
صل على سيدنا مولانا محمد وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله صلى الله تعالى عليك وسلم. میرے دوستو اور دینی بھائیو، مدینہ منورہ کے فضائل کا کچھ حصہ کل میں نے عرض کیا تھا اور آپ لوگوں نے اسے سنا تھا. ویسے تو مدینہ کی ایک ایک چیز مبارک اور ہمارے لیے باعث برکت ہے، لیکن کچھ چیزیں یہاں پر ایسی ہیں جن کی بڑی اہمیت ہے. انہی میں سے ایک ہے جبل احد. مدینے سے 5 کلومیٹر کے فاصلے پر جبل احد ہے، جہاں پر اسلام کی دوسری جنگ ہوئی تھی اور ایک بہت بڑا معرکہ پیش آیا تھا جس میں مسلمانوں کی پہلے شکست ہوئی بلکہ مسلمانوں کی پہلے فتح ہوئی اور بعد میں پھر کفار نے پیچھے سے حملہ کیا جس میں مسلمانوں کو بہت بڑا جانی مالی نقصان ہوا. پھر بعد میں اللہ تعالی نے مسلمانوں کو غلبہ عطا فرمایا. وہ پہاڑ ایسا پہاڑ ہے، حضور اکرم صلی اللہ تعالی علیہ وسلم فرماتے ہیں ھذا جبل من جبال الجنہ، اے لوگو یہ پہاڑ جو تم دیکھ رہے ہو یہ جنتی پہاڑ میں سے ایک پہاڑ ہے. دوسری حدیث میں حضور فرماتے ہیں جب قیامت قائم ہوگی اور پوری زمین میں ایسا زلزلہ آئے گا کہ اوپر کی چیز نیچے اور نیچے کی چیز اوپر آ جائے گی. قرآن مجید نے بھی اس کا ذکر کیا ہے، اذا زلزلت الارض زلزالها واخرجت الارض اثقالها، کہ زمین بری طرح ہلا دی جائے گی اور زمین کے نیچے کی چیزیں سب اوپر آ جائیں گی، یعنی زمین بالکل الٹ پلٹ ہو جائے گی. ایسے وقت میں یہ بڑے بڑے پہاڑ بھی چکنا چور ہو جائیں گے. دوسری جگہ قرآن مجید ارشاد فرماتا ہے وَتَكُونُ الْجِبَالُ كَالْعِحْنِ الْمَنْفُوشِ، یہ بڑے بڑے پہاڑ دھنی ہوئی کپاس اور روئی کی طرح ہواؤں میں بکھر جائیں گے. اللہ تعالی کا جلال اتنا شدید ہوگا، بڑے بڑے پہاڑ شور شور ہو جائیں گے. وَتَكُونُ الْجِبَالُ كَالْعِحْنِ الْمَنْفُوشِ، اور اس وقت حالت سمندروں کی یہ ہوگی. قرآن فرماتا ہے وَالْبِحَارُ سُجِّرَتْ، اور یہ بڑے بڑے سمندر اس میں آگ لگ جائے گی، سمندر سلگے گا. جیسے پٹرول جلتا ہے ویسے سمندر کے پانی میں آگ لگے گی. بولو اللہ کا جلال کتنا سرشدید ہوگا. زمین الٹ پلٹ ہوگی، پہاڑ چکنا چور ہو کر کے ہواؤں میں اس کے پتھر بکھر جائیں گے. دریاؤں کا یہ حال یہ ہوگا کہ پورے پورے سمندر سے شولے اور آگ کی بلندیاں وہاں سے ظاہر ہوں گی. آسمان کے بارے میں قرآن فرماتا ہے وَإِذَا السَّمَاءُ انشقت، اور یہ پورے آسمان ٹکڑے ٹکڑے چتڑے ہو کر کے زمین پر گریں گے. اور جو اس میں ستارے ہوں گے ان کے بارے میں قرآن فرماتا وَإِذَا النُّجُومُ انْكَدَرَتْ، یہ سارے ستارے ٹوٹ ٹوٹ کر کے زمین پر آئیں گے. ذرا اندازہ لگائیے کہیں انسان کو چین نہیں ہوگا. سمندر کی طرف بھاگے گا تو وہاں تو آگ ہی آگ، پہاڑ پر پناہ لینا چاہے گا تو وہ پہاڑ چور چور ہو جائے گا. ये इंसान जमीन पर ठहर नहीं सकेगा और आसमान की तरफ देखेगा तो आसमान फट फट करके जमीन पर गिरेंगे। इंसान के लिए कोई जाए पनाह नहीं होगी। उसी में कुरान फरमाता है फअम्मा मन सकुलत मवाजीनहु फहुवा फी ईशति राविया। जिनके अमल और अकीदे अच्छे होंगे वो ऐसी हालत में भी मनमाने चैन में होंगे। जैसा चैन जैसा सुकून चाहेंगे अल्लाह ताला उनको वैसा सुकून अता करेगा। आप जरा दिमाग में पूरा सिचुएशन जमा लीजिए, आसमान की हालत ऐसी, पहाड़ों की हालत ऐसी, समुन्द्रों की हालत ऐसी, जमीन की हालत ऐसी, मकान उलट पलट होते रहेंगे, बोलो हम कहाँ जाएंगे। सिर्फ एक ही डिफेंस का रास्ता है कि अपने यकीदे और ईमान को सही कर। जब ही वहाँ फअम्मा मन सकुलत मवाजीनहु फहुवा फी ईशति राविया, ऐसी पोजीशन में जहाँ सारे पहाड़ों को अमन नहीं होगा, चूर चूर हो जाएंगे, अल्लाह ताला हजरत जिब्रील अलैहिस्सलाम को हुक्म देगा कि ओहुद पहाड़ को जमीन से उखाड़ और उसे जन्नत में ला करके नसब कर। ये पहाड़ जिसको हम देख रहे हैं, जन्नती पहाड़ को आप अपनी आंखों से देख रहे हैं, दुनिया में जमीन पर जन्नत का पहाड़ नजर आ रहा है। ओहुद को सिर्फ एक पहाड़ मत समझो। इसीलिए हुजूर फरमाते हैं हाजा जबलु मिन जबालिल जन्ना। तो ये ओहुद पहाड़ जबकि कहीं किसी पहाड़ को उसकी हिफाजत का इंतजाम नहीं होगा, अल्लाह ताला इसको महफूज रखेगा। उसकी वजह क्या है? जहां तक मैं समझता हूँ, हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम फरमाते हैं हाजा जबलुन युहिब्बुना व नुहिब्बुहु। ऐ लोगो, ये ओहद पहाड़ हमसे मोहब्बत करता है। और हुजूर फरमाते जब ये हमसे मोहब्बत करता है तो हम भी इससे मोहब्बत करते हैं। ये पहाड़ का नसीबा है, सख्त पत्थर है, लेकिन इस सख्त पत्थर के अंदर भी हुजूर की मोहब्बत मौजूद है। वो इंसान कितना बदनसीब है कि नर्म दिल में हुजूर की मोहब्बत नहीं और पहाड़ की चट्टानों में हुजूर की मोहब्बत। और जब हुजूर की मोहब्बत पत्थर और पहाड़ करता है तो रहमत आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं हम भी इससे मोहब्बत करते हैं। तो जिससे हुजूर मोहब्बत करें और जो हुजूर से मोहब्बत करें, कयामत की उस भयानक हालत में भी ये पहाड़ महफूज रहेगा। ऐसे ही वो मुसलमान महफूज रहेगा जिसके दिल में हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम। पहाड़ को अल्लाह ने अमन इसलिए दिया है, पहाड़ तो मेरे हबीब से मोहब्बत करता है और मेरे हबीब तुझसे मोहब्बत करता है। तो जब पहाड़ को कयामत की हौलनाकियों में अल्लाह ताला ने हिफाजत फरमाई तो उस मुसलमान की क्यों नहीं हिफाजत फरमाई। इसलिए फरमाता है फअम्मा मन सकुलत मवाजीनहु फहुवा फी ईशति राविया, जिसके अमल सही होंगे वो मनमाने चैन में होगा। तो ये पहाड़ को देख करके इबरत हासिल करो कि ये पहाड़ जैसे आज महफूज है, कल कयामत की हौलनाकी में भी महफूज रहेगा। जिस तरह आज हम महफूज हैं अल्हम्दुलिल्लाह, कयामत की हौलनाकी में नबी की मोहब्बत हमारी हिफाजत
करेगी।
मदीने में आकर के हमें सब ये इबरत की जगहों को देखना, लेकिन लोगों को पता नहीं है कि हम किस पहाड़ को देख रहे हैं। उसको तो एक मामूली पहाड़ समझते हैं। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं वैजा मररतुम मिन्हा फरतऊ, यहाँ से जब तुम गुजरो तो कुछ न कुछ इसके घास पौधे को मुंह में रखकर चबा दिया करो। ये भी एक फजीलत है। हमारे मौलाना साहब कहीं भी जाएंगे, जब जाएंगे वहां तो कहीं भी हरी घास, कई दरख्त के पत्ते मिल जाएंगे, खुद भी लाके खाते हैं और हम सबको खिलाते हैं। ये सादत इनको हासिल है। तो वहाँ के हरी घास का एक तिनका भी अगर मिल जाए तो पहले तो बहुत से तिनके वगैरह मिलते थे लेकिन अब सब फर्श वगैरह बना दिया गया है। बहरहाल नीयत अच्छी रहे ना तो उसका भी सवाब आपको मिलेगा। हदीस पाक में आया है नीयतुल मोमिन खैरुम मिन अमलिही, मुसलमान जो सच्ची नीयत करता है उसके अमल से नीयत बेहतर है। अमल आदमी करता है तो उसमें दिखावा लोगों में नाम और नमूद का दाखिल होना उसकी गुंजाइश है, लेकिन नीयत में दिखावा और रिया का कोई शायबा नहीं होता है। और नीयत वो चीज है, नीयत करने के बाद ही सवाब शुरू हो जाता है, और अमल वो चीज है कि अमल करने के बाद सवाब मिलता है। मिसाल के तौर पर हज करने की नीयत से एक शख्स चला और किसी परेशानी की वजह से या दुश्मनों ने रोक लिया या जंग शुरू हो गई, किसी वजह से वो वापस घर चला गया तो उसको हज का सवाब मिल जाएगा। हज करने और हज की नीयत में यह फर्क है। हज का सवाब हज करने के बाद मिलता है, लेकिन हज की नीयत करने के साथ ही हज का सवाब उसे मिलता है। इसी तरह से कोई नमाज के लिए निकला और रास्ते में गिर गया, बेहोश हो गया, हार्ट फेल हो गया, उस वक्त की नमाज का उसको सवाब मिलेगा। नमाज नहीं पढ़ी है लेकिन उसको सवाब मिलेगा। हर अमल का सवाब अमल कंप्लीट करने के बाद मिलता है, और नीयत का मामला ऐसा है जब से नीयत किया है उसको सवाब मिलना शुरू हो गया। इसीलिए हुजूर फरमाते हैं इंतजार उस सलाते सलातुम। एक शख्स नमाज पढ़ करके आया और काम में मसरूफ रहा, लेकिन उसका दिल ये इंतजार कर रहा है कि कब अजान हो और मैं नमाज पढ़ूं। यानी नमाज का इंतजार वो कर रहा है, काम भी कर रहा है, इंतजार सलात भी है। तो हुजूर फरमाते हैं जितनी देर वो नमाज का इंतजार करेगा नमाज का सवाब मिल सकता है। कितनी आसानी है। ये मतलब नहीं सिर्फ घर में बैठ करके कब अजान होती है पढ़ूं, कब अजान होती है तो मस्जिद जाऊं। मोमिन अगर नीयत कर लेता है हाँ मुझे नमाज पढ़नी है, काम भी कर रहा है, नमाज का सवाब भी मिल रहा है। इसलिए मुसलमान हर चीज में अच्छी नीयत रखे उसका सवाब उसको मिलता जाए। हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम ने मस्जिद कुबा के बारे में फरमाया है जो घर से पाक साफ होकर और वहां जाकर दो रकअत नमाज पढ़ता है उसको एक उम्रे का सवाब मिलता है। अब हुजूर की रहमत देखिए, मक्के का उम्रा और मदीने का उम्रा। मक्के में जो उम्रा करोगे उसका सवाब उम्रा कंप्लीट करने के बाद मिलेगा, और उसके लिए मस्जिद आयशा आपको जाना जरूरी है। मस्जिद आयशा नहीं तो हरम से बाहर जाना, वहां भी हरम की हदें कायम है। सबसे करीब हद जो है मस्जिद आयशा है, इसलिए लोग वहां जाते हैं। हुदैबिया आप जाएंगे वो कम से कम 20-25 किलोमीटर पड़ता है, वो हरम से बाहर उधर है। तो हरम से बाहर जा करके उम्रे का एहराम बांधना है तो उसमें ज्यादा करीब मस्जिद आयशा है। मस्जिद आयशा जाकर के दो रकात आपको पढ़नी, फिर एहराम बांधना, लब्बैक कहना, नियत करना, फिर वहां से आकर के तवाफ करना, तवाफ करने के बाद सही करना, सही करने के बाद सर मुड़ाना, तब आपको एक उम्रे का सवाब मिलेगा। लेकिन रहमतुल्लिल आलमीन सल्लल्लाहु अलैहि वसल्लम के शहरे पाक का उम्रा कितना इसी और कितना आसान है। घर से पाक साफ होकर के वजू करके और मस्जिद कुबा जाकर के दो रकात नमाज पढ़ लो, न एहराम बांधना, न तवाफ करना, न सही करना, न शर्म उड़ाना, एक उम्रे का सवाब आपको मिल जाएगा। ये मतलब नहीं है कि आपका उम्रा हो गया, ये उम्रा नहीं होता है। उम्रा नहीं किया है और सवाब मिलता है और उम्रे के बराबर। एक मजदूर सुबह से लेकर शाम तक मेहनत करता है, تو اس کو 100 روپیہ ملتا ہے. اور شیخ جس سے خوش ہو گیا تھوڑا سا کام لے لیتا ہے کہا لے جا 100 روپیہ لے گیا. تو بولے وہ مزدور جو دن بھر محنت کرے 100 روپیہ پائے, اور جو 10 منٹ کام کر دے کسی شیخ کا اور 100 روپیہ مل جائے, تو دونوں میں کچھ فرق ہے نا. وہاں آپ دن بھر عمرہ کرو گے تو ایک عمرے کا ثواب ملے گا. اور میرے سرکار ایسے اپنی امت سے راضی ہیں, یہ آدھے گھنٹے میں آئے گئے عمرہ کے ثواب ملے گا, یہ نوازش ہے. اور وہاں دن میں زیادہ سے زیادہ کوئی بہادر پہلوان ہے تو 2 عمرہ کرتے کرتے تو اس کی حالت خراب ہو جاتی ہے, لوگ 3-3 عمرہ بھی کر لیتے. لیکن یہاں صبح سے شام تک اگر ہمت کرو تو کم سے کم
5 تو 10 مرتبہ
آ جا سکتے ہو, اور 10 عمرے کا ثواب لے سکتے ہو. وما ارسلناک الا رحمتن للعالمین, اے حبیب ہم نے آپ کو سارے عالم کے لیے رحمت بنایا ہے, تو ہم جو رہنے والوں کے لیے بھی تو رحمت ہی رحمت ہے نا. گئے اور آئے یہ رحمت ہے, حضور کی عمرے کا ثواب پا گئے. تو مسجد قباء یہ وہ مسجد ہے جو اسلام میں پوری دنیا میں یہ 3ری مسجد ہے. پہلی مسجد کعبہ ہے, 2ری مسجد ملک شام میں ہے, اور 3ری مسجد مسجد قباء ہے, اور 4ری مسجد مسجد نبوی ہے. یہ دنیا کی 4 مسجدیں سب سے پرانی مسجدیں ہیں. حضور اکرم صلی اللہ تعالی علیہ وسلم وہاں پر ہجرت کر کے جب تشریف لائے, چھوٹی سی پہاڑی ہے جس کو سنیت الوداع کہتے ہیں. سنیہ اس پہاڑی کا نام تھا, اور ودا کہتے ہیں سیاف کرنے, مہمان کو رخصت کرنے. تو وہاں مدینے کے لوگوں جب مدینے کے لوگوں کے ہاں مہمان آتے تھے, تو جب مدینے والے اپنے مہمانوں کو چھوڑنے جاتے تھے, سیاف کرنے جاتے تھے, تو اس پہاڑی تک پہنچا کر کے پھر واپس ہوتے تھے. جب حضور اکرم صلی اللہ تعالی علیہ وسلم مکہ مکرمہ سے مدینہ منورہ ہجرت کر کے تشریف لائے, تو یہاں کی جو خاص آبادی تھی ان کو انصار کہتے ہیں. ان لوگوں کو جب پتا چلا کہ حضور اکرم صلی اللہ علیہ وسلم مدینہ منورہ تشریف لا رہے ہیں, تو یہ لوگ روز سنیت الوداع کے پاس جاتے تھے اور حضور کے قافلے کا انتظار کرتے تھے. تو راستے میں چونکہ حضور کو آنے میں تاخیر ہو گئی, 3 دن 3 رات تو غار حرا میں حضور رک گئے, دشمن ہر طرف آپ کو تلاش کر رہے تھے, تو 3-4 دن آنے میں حضور لیٹ ہو گئے تھے. لیکن یہ انصار یہاں کے باشندے روزانہ وہاں سنیت الوداع تک جاتے اور حضور کے آنے کا انتظار کرتے. جب کافی دن نکل آتا پھر یہ لوگ مایوس واپس آتے. جس دن حضور سنیت الوداع پر چڑھ کر کے اور مدینے کی طرف اترے, تو وہاں کے جو قبیلے تھے ان کی چھوٹی چھوٹی بچیاں اور بچوں نے دیکھا کہ حضور تشریف لا رہے ہیں, تو انہوں نے دف لیا, دف لگا بجا بجا کر کے, اور حضور کا انہوں نے استقبال کیا. طلع البدر علینا من سنیات الوداع, اس کا ترجمہ ہے چاند نکل پڑا ہے سنیات الوداع پہاڑی سے. کیسا منظر ہے, حضور ادھر مکے کی طرف سے پہاڑ پر چڑھے اور اس کی چوٹی پر آئے, اور ادھر انصار کے بچے اور بچیوں نے دیکھا تو برجستہ یہ شعر کہا, طلع البدر علینا, 14ویں کا چاند ہماری طرف طلوع ہو گیا. طلع البدر علینا من سنیات الوداع, سنیات الوداع سے. وجب الشکر علینا, اے لوگو ہم سب مدینے والوں پر اللہ کا شکر واجب ہو گیا, حضور ہمارے یہاں آ رہے ہیں. وجب الشکر علینا ما دعا للہ داعی, اس زمین پر جب تک کوئی اللہ سے دعا کرنے والا موجود رہے گا اس زمانے تک ہم پر شکر کرنا واجب ہے. مطلب یہ ہے اتنی بڑی نعمت ہم کو مل رہی ہے کہ اس کا شکر ہم قیامت تک ہم کو کرنا واجب ہے. جھوم جھوم کر کے उन्होंने हुजूर का इस्तकबाल किया और दफ बजाया। ये दफ वो था जिसमें वो झांझ नहीं होता था, सादा एक दफ होता था, उसको बजाते थे। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का इस्तकबाल किया, हुजूर बहुत खुश हुए। फिर वही कबीले बनी नजार था, वहाँ हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने क़याम फरमाया और क़याम के साथ ही हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने मस्जिद कुबा की बुनियाद डाली। और वहाँ पर मस्जिद उस्वसा अलग तकवा, ये जो आयत करीमा नाजिल हुई है, वही मस्जिद कुबा में एक जगह हुजूर तशरीफ फरमाते और जिब्रील आए और ये आयत मस्जिद कुबा के बारे में जो वहाँ मेहराब पर लिखी हुई है वो नाजिल हुई। पहले वो जगह तुर्कियों ने महफूज कर दिया था और हम लोग जाते थे वहाँ पर दो रेकत नमाज पढ़ते थे। अभी भी वो जगह है, वो चार खम्भे का वो जब आप उधर से दाखिल होंगे दरवाजे से, मेन दरवाजे से, तो पहले चार खंभा चार पिल्लर वाला एक मिलेगा सुतून, फिर और आगे बढ़ेंगे तो चार सुतून पिल्लर वाला एक सुतून मिलेगा जिसमें वो कुरान शरीफ रखने की अलमारियां वगैरह डाल दिया है। वही वो जगह है जहां हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम बैठे थे। अगर कोई जानने वाला होगा तो वो आपको बता देगा। हम लोग जब भी जाते हैं वहां पर तो वहीं पर दो रेखा नमाज पढ़ते हैं, समझ गए। इधर वो मेन दरवाजा है, उधर से आप आते हैं तो पहला पिल्लर छोड़ करके फिर दूसरा पिल्लर जो मस्जिद में है, वो चार पिल्लर जैसे वो बना हुआ है और वहां कुरान शरीफ रखे हुए होते हैं, कुर्सी वो बैठने की कुर्सी का स्टैंड भी वहीं पर रखा हुआ है। वो जगह है, अगर आप जाएंगे तो वहां खास तौर से दौरे कर आप लोग नमाज पढ़ लेंगे। फरमाया गया है कि मस्जिद कुबा में ईमान और खुलूस नीयत के साथ जो दुआ की जाती है अल्लाह ताला उन दुआओं को कबूल फरमाता है। वही पीछे एक कुआं था, अभी वो एक साल से बंद कर दिया गया। पहले वो कुआं बंद किया, उसमें फाउंटेन लगा दिया था, अभी वो फाउंटेन भी देखा तो वो खत्म हो गया। इसको बीरे खातम कहते हैं। हुजूर सल्लल्लाहु ताला अलैहि वसल्लम ने उसका पानी भी पिया है और उस कुएं की फजीलत ये थी कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम की जो खास अंगूठी थी जो आपके विसाल के बाद हजरत अबू बकर को मिली थी और हजरत अबू बकर के विसाल के बाद हजरत उमर के पास आई और हजरत उमर के बाद हजरत उस्मान गनी जब खलीफा हुए तो उनके हाथ में वो अंगूठी आई। एक दिन हजरत उस्मान गनी उस कुएं के ऊपर बैठे हुए थे और यूं यूं कर रहे थे, अचानक वो अंगूठी उंगली से निकल गई और कुएं में गिर गई। हजरत उस्मान गनी रजी अल्लाह ताला उन्होंने पूरे कुएं का पानी साफ करवाया, मिट्टी निकाली, लेकिन वो गायब होनी थी, वह गायब हो गई, तो वो अंगूठी मिली नहीं। और अरबी में अंगूठी को खातम कहते हैं, इस मुनासिबत से उस कुएं को बीरे खातम कहा जाता था और हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने उसका पानी भी नोश फरमाया था, पिया था। जब तक वो कुएं की शक्ल में था उसका पानी लोग पीते थे, घरों पर ले जाते थे, लेकिन अब वो कुआं का नाम और निशान ही मिटा दिया गया। एक और कुआं वहां पर है, मस्जिद कुबा जाते वक्त सीधे हाथ को पड़ता है थोड़ा सा फासले पर, लोग वहां जाते नहीं, काले पत्थरों से उसको घेरा गया है और ऊपर एक टीन का शेड है। इस साल तो मैंने देखा नहीं है कि नहीं है, गए साल तक तो था। उसको बीरे गर्श कहते हैं। ये वो कुआं है कि हुजूर सल्लल्लाहु ताला अलैहि वसल्लम ने वसीयत फरमाई थी कि मेरे विसाल के बाद उसी कुएं के पानी से मुझे गुस्ल दिया जाए। नाचा हजरत अली मुर्तजा उस कुएं का पानी लेकर गए और हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम को गुस्ल दिया। गुज़श्ता साल तक तो कुआं था, मेरा ख्याल अभी भी वो कुआं होगा, لیکن وہاں جانے نہیں دیتے ہیں، وہ بیرے گھر سے کہلاتا ہے، وہ آج بھی موجود ہے۔ اسی طرح سے مسجد نبوی میں ہم جاتے ہیں، وہاں بہت سے کنویں تھے، ایک بیرے بوزر تھا، ایک بیرے بصہ تھا، وہ سب مسجد نبوی کے اندر شامل کر دیا گیا اور اس کا نام و نشان مٹ گیا۔ ایک بیرے روحہ ہے جو یہاں سے کتنے کلومیٹر میں نے
70 کلو
یہاں سے 80 کلومیٹر پر ہے، آج آپ گئے تھے
جی،
بیر روحہ کہتے ہیں۔ یہ بیر روحہ اس میں اس سے بھی حضور نے پانی اس کا استعمال فرمایا اور اس میں اپنا لعاب دھیان دیا مغالا کا۔ وہ جو کڈنی کے مریض ہیں وہ پانی اس کے لیے بہت زیادہ مفید ہے۔ بہت سے ہمارے علماء اس میں خاص طور سے شاہ تراب الحق صاحب جو پاکستان کے تھے، ان کی دونوں کڈنی خراب ہو گئی تھی، انہوں نے سارے معالجین کا علاج کیا، بہت سی دوائیں کی، لیکن انہوں نے اس کا پانی پینا شروع کیا، الحمدللہ ان کی دونوں کڈنی درست ہو گئی۔ مجھ سے انہوں نے خود بھی بیان کیا، ابھی ان کا جلد ہی وصال ہوا ہے، تو فرماتے تھے میں نے کوئی دوا نہیں استعمال کی، بیرے روحا اس کا پانی استعمال کیا اور اللہ نے مجھے اس سے شفا دی۔ ایک حاجی یاسین نگریا ہے، میمن ہے، یہ سری لنکا کے رہنے والے ہیں، وہ کون سی مارکیٹ ہے،
طیبہ،
ان کی یہ زبے وغیرہ کی بہت بڑی دکان ہے،
ممتاز
حاجی یاسین
ممتاز کے نام سے،
دکان کا نام ممتاز ہے، ممتاز ان کی دکان کا نام ہے۔ ان کا بھی، ان کو کینسر ہو گیا تھا، ابھی وہ ہیں، تو ساری دوائیں چھوڑ کر بیرے روحا ہی کا پانی اب بھی وہ پیتے ہیں، اور ان کا بیان یہ ہے کہ الحمدللہ اللہ تعالیٰ نے بیرے روحا کے پانی سے مجھے شفا دی، آج بھی ماشاء اللہ تندرست ہیں۔ 4-5 سال سے تو میں دیکھ رہا ہوں، 5-6 سال سے جب میں گیا تھا تو ان کے مکان پر، ان کے بنگلے پر میرا واز بھی ہوا تھا، سری لنکا میں، کولمبو میں۔ تو یہ دو تو مثالیں بیرے روحا کی اور اس کے پانی کی شفا کی میری چشمدید شہادت ہے، یہ دو مریض تو کڈنی کے اور کینسر کے درست ہوئے۔ تو اگر آپ لوگوں کو موقع ملے، کوئی جاننے والا ہو تو اس کے ساتھ جائیں، وہ بیرے روحا کا پانی بھی استعمال کریں اور وہاں سے لے کر آئیں۔ پہلے گورنمنٹ کی سخت امانیت تھی، لیکن وہ ملکیت کسی عرب کی تھی، اس نے اس پر کیس لڑا گورنمنٹ سے، بھی میری ملکیت ہے، اس کو پابندی کرنے کا آپ کو کیا حق۔ وہ جیت گیا، اب الحمدللہ وہاں پر باقاعدہ نل وغیرہ لگا دیا، پانی کھینچنے کا سسٹم بھی کر دیا ہے۔ ایک بیرے روحا ہے، اور بیرے شفا پر گئے تھے
جی،
ان کا بیان ہے کہ بیرے شفا جو پہلے گئے تھے، وہاں سب کچرا وچرا ڈال دیا تھا اور اس کو بالکل ویران کر دیا تھا، اور یہ آج بتا رہے ہیں کہ میں گیا تھا وہیں۔ اس کا لوکیشن کیا ہے؟
15-20 کلومیٹر
ہے نا آگے، اور 15-20 کلومیٹر اور آگے ہے، اس کا نام بیرے شفا ہے۔ یہ بیرے شفا وہ تھا، حضور صلی اللہ تعالی علیہ وسلم نے صحابہ کرام کی پیاس کے وقت ارشاد فرمایا، یہاں کھودو، ایک پتھر نکلے گا اور پتھر کو ہٹاؤ، اس کے نیچے پانی ملے گا۔ صحابہ کرام نے زمین کھودی، پتھر کی چٹان تھی، اس کو ہٹایا تو نیچے کنویں جیسا ایک صاف ستھرا پانی ملا، بہت شیریں ہیں، اور صحابہ کرام اسے پیتے تھے اور بیماریوں سے شفا حاصل ہوتی تھی۔ تو بیرے روحا ہے، بیرے شفا ہے، ابھی کوئی روک ٹوک نہیں ہے، آزادی کے ساتھ جا سکتے ہیں۔ اگر آپ لوگ جانا چاہیں گے تو ٹیکسی والے سے کہیں گے بیرے روحا بیرے شفا، وہ پہنچا دیتے ہیں نا، وہ پہنچا دے گا، وہاں سے پانی لائیے، جائیے، پیجیے، اور سر پر ڈالیے، یہ مبارک چیزیں وہاں پر ہیں. اللہ تعالی ہم سب کو مدینے کی برکتوں سے مالا مال فرمائے. ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار. اللهم انا نسألک العفو والعافية والمعافاة الدائمة فی الدین والدنیا والآخرۃ. یا اللہ یا رحمان یا رحیم، اپنے فضل سے ہماری اس مجلس کو قبول فرما.
آمین.
آج جو بیان کیا گیا ہے اسے قبول فرما. الى العالمين سب کی جائز مرادوں کو پوری فرما. ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم. ان الله وملائكته يصلون على النبي، يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما. سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين.